نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد। अल्लाह ताला की तौफीक और उसकी रहमत से आज हम एक नई किताब, एक नया टॉपिक शुरू कर रहे हैं जिसका उन्वान है जन्नत की कुंजियाँ, कीज ऑफ जन्ना, और जन्नत वाजिब करने वाले आमाल। बुनियादी तौर पे ये एक अरबिक किताब है और इसको ये अहादीस का मजमू है, यानी आप सब के लिए इस वक्त डबल खुशी है। एक तो आप जन्नत में जाने की चाबियाँ ढूँढ रहे हैं और दूसरा आपने हदीस पढ़नी है, और हदीस पढ़ने वालों को जो खुशखबरियाँ दी गई अल्लाह के नबी सल्लम की ज़ुबान मुबारक से, वो सारी भी आपको मिल जाएंगी कि अल्लाह ताला उस बंदे के चेहरे को तरोताज़ा रखे कि जिसने मेरी बात सुनी और उसको एहसास किया, यानी उसके मुताबिक अमल किया और उसको सुनने और सीखने की कोशिश में रहा, तो अल्लाह ताला उसके चेहरे को हरा भरा रखे। तो इंशाल्लाह आप सारे खूबसूरत हो जाएंगे मज़ीद इस कोर्स के दौरान, क्योंकि हर रोज़ जब हम इतनी दफ़ा नबी सल्लम का नाम और उसके बाद फिर आपके बारे में आपके बोले हुए अल्फाज लेंगे तो उस वक़्त इंशाल्लाह हमें उससे बहुत फ़ायदा होगा। चंद बातें इस किताब के बारे में। बुनियादी तौर पर यह किताब अहादीस का मजमू है। हर वो हदीस जिसमें जन्नत में जाने की खुशखबरी दी गई है, तो बेसिकली यह हदीस का एक मजमूआ है कि जिसको अरबी में जो सबसे पहले किया गया था, ये शेख अब्दुल हादी बिन हसन और वाहबी थे, अरबी बुक से फिर उर्दू में इसका तर्जमा जो है वो, और इसके अंदर जो भी एक्स्ट्रा चीज़ें डाली गईं और तखरीज हुई, यानी अहादीस की इस अहादीस की रिसर्च की गई कि क्या ये हदीसें सही हैं, किस दर्जे की हैं, ये सारा काम अल्लाह ताला ने हाफिज़ इमरान अय्यूब साहब से लिया और इसको इस्लामिक सर्विसेज सोसाइटी की तरफ से प्रिंट आउट किया गया। औरों ने भी किया होगा इस किताब को, काफ़ी लोगों ने किया। और सबसे जो इस किताब की खूबसूरती है वो क्या है कि इसमें नासिरुद्दीन अल्बानी साहब, जो इस दौर की इस सदी की शख्सियत थे जो गुज़र गई पीछे, इनकी तहकीक है, यानी आप ये कह लीजिए मोस्ट ऑथेंटिक अहदीस अबाउट जन्ना। आप याद रखिए कि जन्नत के बारे में बहुत कुछ कहा गया, सुना गया, लेकिन जन्नत के बारे में मुबालगा भी बहुत है, जिस तरह जहन्नम के बारे में मुबालगा है। हमारे कल्चर की ये एक अजीब सी कहानी है कि जिन चीज़ों को लेते हैं वो चीज़ें फिर इस तरीके से नहीं कर पाते इंसान अपने लिए। तो इंशाल्लाह हम इसमें से अपने अमल के लिए अहादीस को पढ़ते जाएंगे और इसके बारे में ये उम्मीद रखेंगे जो पढ़ने का तरीका और इससे फ़ायदा उठाने का तरीका है वो क्या है। हर हदीस जो आज हम यहाँ पढ़ेंगे, हर रोज़ जो पढ़ते जाएंगे, इसी पर मुहासबा और इसी पर चेकलिस्ट। देखिए ये सारी बातें भी आपको पता लग गईं तो आप और मैं जन्नत में नहीं जाएंगे। कब तक? जब तक आप और मैं इन चीज़ों पे अमल नहीं करेंगे। अमल से ज़िंदगी बनती है, जन्नत भी जहन्नम भी। ये खाक ही अपनी फितरत में न नूरी है न नारी। जब तक मेरा आपका अमल इसके मुताबिक नहीं होगा जो इनमें लिखा गया है, तो जन्नत नहीं मिलेगी। कैसे? मिसाल ले लीजिए, चाबी मौजूद है आपके पास लॉकर की, लगा नहीं रहे आप अपने गले में, वो चाबी लगा नहीं रहे तो क्या ताला खुल जाएगा? नहीं खुलेगा ना। घर की चाबी है बैग में, पहले तो मिल ही नहीं रही थी। कुछ लोगों को मिलती नहीं है जन्नत की चाबी और बहुत सारे लोगों को मिली हुई है, लगा नहीं रहे। और कुछ जो वो लगाते तो हैं लेकिन पूरी सही जगह पे नहीं लगाते। आप देखते हैं कि हर चाबी के दंदाने होते हैं ना। जन्नत में जाने के लिए अल्लाह ने जो दरवाज़े और जो उसके अंदर लॉक की चीज़ें लगाई हुई है ना, ये वो चीज़ें हैं कि जो आपके मेरे इस काम को आसान, फ़ायदेमंद और इससे खैर को लेने को आसान कर देती हैं। करना क्या आपने मैंने नियत करनी है। चंद बातें लिखिए, यानी इस किताब से फ़ायदा उठाने से पहले मैंने क्या सोचना है। हर वो अमल, हम बहुत सारे अमल पढ़ेंगे, यानी आप कह लीजिए कि पूरे दीन इस्लाम का एक खुलासा आपके मेरे सामने आने वाला है, जो पढ़ूंगी नंबर एक उस पर अपना मुहासबा करूंगी, ये लिखिए। आज दीन के इल्म में से ये चीज़ मिसिंग है किसी हद तक, सब तो नहीं है, सारे हो भी नहीं सकते, लेकिन बात ये है कि आज मुहासबे के बग़ैर कुरान पढ़ा पढ़ाया जा रहा है, और भी तकब्बुर पैदा हो जाता है, और भी उसमें बड़ाई की बातें आने लगती हैं। तो फर्स्ट थिंग अपने से नियत कीजिए, मैं जो पढ़ूंगी उस पे अपना मुहासबा करूंगी। फिर दूसरा लिखिए कि अपने आप को सही नंबर्स दूंगी, यानी सेकंड पॉइंट क्या है कि मैं अपने आप को लूज मार्किंग में नहीं डालूंगी। ये भी एक हमारा कल्चर है, दूसरों के लिए बड़े टाइट मार्क्स हैं, उनके तो पेपर करते वक्त हम उनकी वो भी गलतियां देख लेते हैं जो बेचारों ने की नहीं होती, सिर्फ हमारा ख्याल है कि उन्होंने करनी है, और इसी तरह से फिर हम उन सारी चीज़ों को जब अपने पे लाते हैं तो लूज़ मार्किंग, मेरे लिए मेरी तो मजबूरियां बता, और हम अपनी सारी कमियां, कोताहियां, सुस्तियां, किसी हद तक निफाक, किसी हद तक कह लीजिए हमारा दो रुखापन, उसको डाल देते हैं तो किस नाम पे डाल देते हैं, दूसरों के नाम पे, फलां की मजबूरी। यानी आप एक जुमला लिख लें, जम है आज का, हम अपनी सुस्तियों को मजबूरियों के नाम कर देते हैं, उधर तराशने लगते हैं, बहाने करने लगते हैं, हमें ऐसे लगता है कि जो कुछ भी किसी के साथ हो सकता था वो सबके साथ तो हो रहा है, मेरे साथ नहीं हो रहा। तो अल्लाह से दुआ करते हैं कि अल्लाह ताला आपके मेरे लिए इसमें अमल करना आसान भी कर दे, हम सब को बेहतरीन तरीके से इससे फ़ायदा उठाने की तौफीक दे। तरीक़ेकार क्या होगा कि हम इस किताब में से बुक को रीड करेंगे, कुछ चीज़ें जो इसमें आज अरबी का हदीस आएंगी या उसमें कोई दुआएं, वो कल सुबह में आपका जो पहला पीरियड होगा दुआओं का या जिसमें हम तजवीद करते हैं उसमें आप लोग दोहराया करेंगे। इस वक्त जो मेरे साथ आपने पढ़ना है वो अपने मुहासबे की नियत से पढ़ना है, जितना ज़्यादा आप अपना मुहासबा कर सकेंगे और ऑफ कोर्स आपके साथ साथ मैं अपना मुहासबा करूँगी, उतना ज़्यादा हम इससे फ़ायदा उठाएंगे। तो हम इसको चलते हैं लेकर अपनी तरतीब के साथ, टॉपिक्स हैं, कुछ टॉपिक्स के अंदर एक हदीस है, कुछ में एक से ज़ायद है। आप अपने लिए हाइलाइटर्स यूज़ कर लीजिए, लिखिए, जो भी करें। एक टॉपिक की जब अहादीस पूरी हो जाएं तो उसके नीचे तीन चार लाइनें छोड़ दीजिए, ठीक है, अपने नोट्स में जगह छोड़ दीजिए। ये क्या है, आपके होमवर्क के लिए, और होमवर्क के घर जाकर एक एक टॉपिक के ऊपर ज़रा सा गौर फिक्र करना है, मैं कहाँ खड़ी हूँ, मैंने क्या कर लिया, और फिर गोल्स बनाने हैं। आप तीन लाइनें छोड़ दीजिए मुहासबे के, दो लाइनें लिख दीजिए कि अब इस हदीस को या इस मौजू की हदीस को पढ़कर या हदीस को पढ़कर मैंने करना क्या है, ठीक है। तो हम शुरू करते हैं सूरत आल इमरान की आयत से कि जिसमें अल्लाह सुबहान तआला ने आपको मुझे रग़बत दिला दी। आऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम वसारियू इला मग़फ़िरति मिन रब्बिकुम व जन्नह, और दौड़ लगा दो बख्शिश की तरफ और जन्नत की तरफ। और बख्शिश किसकी तरफ से, तुम्हारे रब की तरफ से है। अल्लाह ताला ने आपके मेरे लिए एक मुकाबले का मैदान खोल दिया है, सुस्तियाँ छोड़ दो, बहुत हो गया, अब तो एक और रमज़ान भी तुम्हें मिल गया, अब तो एक और दौरे कुरान भी मिल गया, तुम्हारे उज़र तुम्हारी चीज़ें क्यों ना पीछे हुई, तो दौड़ो। इससे मुराद क्या है, कोशिशों को तेज़ करो। अपने अपने आप को देखे, मैं और आप, क्या आप और मैं पिछले साल की निस्बत इस वक्त जन्नत से करीब हैं, नेकियों से करीब हैं कि नहीं। और साथ ही फरमाया वह जन्नत नरदुह समावात वल अर्थ, वो जन्नत जिसकी चौड़ाई आसमानों ज़मीन जितनी होगी। मतलब यह है कि सुस्ती छोड़ो, भागो, आगे चलो। किस तरीके से चलो, इसको करना है, आइए हम इसको पढ़ेंगे। और चूँकि अमल का सफ़र थोड़ा तल्ख होता है, इंसान अपने आप को इसके साथ अब पीछे महसूस करता है, तो अल्लाह से दुआ कर लेते हैं कि अल्लाह हम जो भी पढ़ें हमें इस पे अमल की तौफीक देना, और दूसरे किसी को नहीं देखना। फिर आप देखिए कि अगर आप जन्नत की कुंजियां टॉपिक अगर देखते हैं, तो इसके बाद अगर आप इससे जो अपने लिए एक तसव्वुर बना सकते हैं ना, वो पांच चाबियां बना लीजिए। तौहीद पहली चाबी, असल में वही हदीस आपके सामने इस चाबी की सूरत में रखने लगी हूँ कि जो आपने मैंने बहुत दफ़ा पढ़ी सुनी है, और वो क्या है, बुनियाल इस्लाम वाला खमसिन, इस्लाम की बुनियाद پانچ چیزوں پہ ہے، اور سب سے پہلے اشہد اللہ الہ الا اللہ. کیا پتہ چلا کہ سب سے پہلی جو چابی ہے جنت میں داخلے کے لیے، شرط ہے جس کو آپ کہہ سکتے ہیں، وہ کیا ہے؟ توحید، ایک اللہ کو ماننا. کیونکہ ترتیب نہیں سمجھیں گے نا تو بات باقی سمجھ بھی کوئی نہیں آئے گی. جتنا زیادہ آپ اور میں اپنے آپ کو توحید کے اندر پختہ کرتے جائیں گے، اللہ کی مدد، اس کی رحمت ہمارے شامل حال ہوگی. سب سے پہلی چابی نہ ہو، آپ اس وقت اس تصورات کو اپنے تصور سے دیکھیے، مین ڈور کی چابی نہ ملے کبھی. گھر میں جاتے ہوئے گیٹ ہوتا ہے نا، ہمارے کلچر میں اس کو گیٹ کہتے ہیں، گیٹ کی چابی نہ ہو تو کیا آپ کے کمروں کی چابیاں کام آئیں گی؟ نہیں آئیں گی نا. بالکل، کمرے کی چابی نہ ہو، گیٹ سے تو اندر آ جائیں گے، تو کیا کمرے کے اندر گھس سکتے ہیں؟ پھر آپ دیکھیں، اسی طرح سوچیے، کمرے میں بھی آ گئے، یعنی پہلے گیٹ کھول لیا، پھر گھر کا مین ڈور اندر جو لکڑی کا ہوتا ہے وہ کھول لیا، پھر اس کے بعد آپ دیکھیے کہ آپ کا اپنا کمرہ بھی لاک تھا، تیسری چابی آپ کے کمرے کی ہے، چوتھی آپ کے کمرے کے اندر ایک الماری ہے اس کی ہے، تو پانچویں اندر ایک چھوٹا سا سیف ہے جس میں آپ نے خزانہ چھپایا ہوا ہے. مجھے بتائیں گے کیا ان میں سے پانچوں میں سے ایک بھی چابی نہ ہو، کیا آپ وہاں سیف میں رکھی ہوئی چیزوں سے فائدہ اٹھائیں گے؟ نہیں اٹھائیں گے. ایون آپ کا گھر ہے، آپ کی ملکیت ہے، آپ کے نام کی تختی لکھی ہوئی ہے، بٹ آپ نے اگر اس سے فائدہ اٹھانا ہے تو اس کی شرط کیا ہے؟ پانچ چابیاں موجود ہوں. اتنی بات کلیئر ہے؟ چلیے لکھیے. یہ بات اگر آپ نے سمجھ لی اور میں نے آپ کو سمجھا دی تو آج کے بعد اپنی فکر لگ جائے گی. توحید ہے مین ڈور، گیٹ کی چابی. جو لوگ ابھی اس مین ڈور سے باہر سے گیٹ سے اندر ہی نہیں آئے، ان کے لیے تو وہ سیف، سیف کو آپ لکھ لیجیے جنت، اردہ السماوات والارض، بڑا قیمتی ہے وہ خزانہ، اس سیف کا تو تصور ہی نکال دیں. تو پہلی چیز ہے کہ لا الہ الا اللہ محمد رسول اللہ، یعنی دونوں شہادتیں جو ہیں ان کو ماننے اور ان کا حق دیے بغیر کوئی جنت میں نہیں جائے گا. تو پھر سارے باہر رہ گئے نا، جو اسلام سے بے نیاز ہے، اسلام ان سے بے نیاز ہے، نہ انہوں نے جنت مانگی نہ جنت ان کو مانگتی ہے. چلیے چابی کھول لی، لکھیے. جو مین گیٹ سے اندر آ گئے یہ مسلمان ہے، نبی صلی اللہ علیہ وسلم کی امتی ہیں. شہادت دیں نہ دیں، مسلمان ماں کے گھر میں پیدا ہوئے، اللہ نے توفیق دے دی تو کلمہ بھی پڑھ لیا، اذان بھی ہوئی کان میں. لیکن اب آگے چلیے، گھر کا جو لکڑی کا دروازہ ہوتا ہے دوسرا، جو اس سے بھی زیادہ سٹرانگ لاک سے بند کیا جاتا ہے، یہ ہے نماز. جن مسلمانوں نے صرف گیٹ کھولا اور نماز نہ پڑھی، تو وہ اب مین گھر کا اندر جو ہے، یعنی اسلام کی جو خوبصورتی ہیں، جو اسلام کی سیکیورٹیز ہیں، جو تحفظ ہیں، اس سے بھی فائدہ نہیں لے سکیں گے. بات واضح؟ کتنا ترس آ رہا ہے اس شخص پہ، آپ اپنے تصور سے سوچئے. تپتی دھوپ ہے، مین گیٹ سے اندر آ گیا، کسی نے کھول ہی دیا چلے اس کے لیے، اب آگے جو اندر جس دروازے سے گزر کے اندر، پنکھوں کے نیچے، چھت کے نیچے، اے سی میں جانا تھا، وہ نہیں کھل رہے. تو نماز جنت کی دوسری چابی ہے، اس کے بغیر جنت نہیں ملے گی. کیوں؟ اللہ کے نبی نے کہا کہ اسلام اور کفر کے بیچ میں حد فاصل جو ہے وہ کیا ہے؟ نماز ہے. ٹھیک ہے، چلیے جی، الحمدللہ کچھ اچھے مسلمان ہیں، نماز بھی پڑھتے ہیں، تو وہ کیا ہو گئے؟ گیٹ سے بھی اندر آ گئے اور مین ڈور سے بھی اندر آ گئے. آپ اپنی زبان میں کہہ لیجیے کوریڈور میں آ گئے، مین ہال وے میں آ گئے. زکوٰۃ نہیں دیتے، ٹھیک ہے، وہ کہتے ہیں چھوڑو یہ تمہارا اپنا مال ہے، ہم کیوں کسی کو دیں؟ تو پھر آپ ان کو اپنے بیڈ روم کی چابی نہیں مل رہی، وہ صرف باہر کے ہال وے سے فائدہ اٹھائیں گے، ان کی زندگی میں وہ خوبصورتی نہیں ہے جو پرائیویسی ہوتی ہے. جو انسان اپنے کمرے کا دروازہ کھول کے خوشی محسوس کرتا ہے، وہ ساری دنیا کے ہوٹلوں اور گھروں میں چلے جائیں، مہمانوں میں چلے جائیں، مہمان بن کر جائیں، آپ کو وہ خوشی نہیں ہوتی جو اپنے گھر کے اندر داخل ہو کے ہوتی ہے. سینس آف ریلیف، خوشی، اطمینان، پرائیویسی، ہم کسی پہ بوجھ نہیں ہیں، ہم کسی کو تنگ نہیں کر رہے. अल्हम्दुलिल्लाह ज़कात भी दे दी तो अब बेडरूम खुल गया, रोज़ा नहीं रखना। इस रमज़ान में मैंने बिलीव मी रोज़े के खुलने से 1-1.5 घंटा पहले ऐसे दस्तरखान लगाकर लोगों को खाना खाते देखा कि जैसे बग़ैर रमज़ान के कोई खाता है। और खुले मैदान में औरतें होती तो मान लेते कि उनकी कोई मजबूरी हो सकती है, लेकिन मर्द थे, कहीं से गुजर रहे थे, पूरा दस्तरखान बिछा हुआ है और 5-6-7 जो भी लोग थे उस जगह पे, वो सब बैठ के पूरे तपाक से टिफ़िन खोल के खाना खा रहे थे असर की करीब। आई डोंट नो क्या मजबूरी होगी उनकी, मुझे नहीं पता। तो अब आप कह लीजिए कि आप अलमारी नहीं खोल पा रहे जिसमें से आपने ख़जाना लेना। और आखिरी चीज़ आप अब समझ गए, सब कुछ कर लिया, हज नहीं किया हुआ। आप पाकिस्तान में रहने वालों को शायद ये बात इतनी मुश्किल ना लगे, जब मैं बाहर के मुल्कों में बैठे हुए लोगों से ये सवाल करती हूँ कि आप में से किस किस ने हज नहीं किया, और मेरी हैरत गुम हो जाती है, मेजॉरिटी ने हज नहीं किया, तो मैं उन्हें कहती हूँ कि आप पाकिस्तान से लंदन, यूएई और अमेरिका जिधर मर्जी जाएं, आप सऊदी अरब के रास्ते से गुजर के आए हैं। ठीक है, जो पाकिस्तान से इधर जाते हैं मलेशिया, इंडोनेशिया, वो तो साइड वेव निकलता है, तो आप तो उस जगह से गुजर कर आ चुके हैं। तो हज, यहाँ वो हदीस भी याद कर लें कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि जिसने हज ना किया ना ख्याल आया तो फिर जिस तरह मर्ज़ी वो दुनिया से जाए। ठीक है, तो अब आपको इस मौजू की अहमियत समझ आ गई है। आज मैं और आप इन्हीं चाबियों को खोलने की कोशिश करेंगे और अपनी अपनी इबादात में और अपने अपने मामलात में जो कमी बेशी है उसको इंशाल्लाह हम दूर करने की कोशिश करेंगे। और याद रखें कि दुनिया फ़ानी है, आखिरत अबदी है, ये ख़त्म हो जाएगी, वहाँ नहीं ख़त्म होना। क़यामत के दिन मौत को एक मेंढे की शक्ल में लाकर ज़िबा कर दिया जाएगा और ऐलान किया जाएगा कि आज के बाद जो जन्नत में गया वो जन्नती, जो जहन्नम में गया वो जहन्नमी, जो नेमतों में है वो हमेशा के लिए, जो अजाब में वो हमेशा के लिए है। और इसको सुनकर अगर खुशी से कोई मर जाता तो जन्नती मरते, और अगर गम से कोई मर जाता तो जहन्नमी मर जाते। लेकिन याद रखिए, इस चंद दिन की ज़िंदगी में जो मेरी आपकी गुजर रही है, कई लोगों ने इसको समझा ही नहीं है, ये जो आपकी मेरी ज़िंदगी में अपनी मर्जियां चल रही हैं ना अभी तक, और हमारे अभी दुनिया के गम भी नहीं ख़त्म हुए और अभी यहाँ के अरमान नहीं पूरे, उसकी वजह ये है कि हमने रास्ते को मंजिल समझा हुआ। तो इस सोच के साथ इहदिनस सिरातल मुस्तकीम, हर रोज़ दिन में कम अज़ कम 17 बार कहते हैं अल्लाह सीधा रास्ता दिखा, रास्ते समराज जन्नत का रास्ता, सबीलुल जन्ना, रोड टू जन्ना। अगर वो चीज़ें मुझे नहीं समझ आएंगी तो बात नहीं बनेगी ना। तो क्या पता चला कि आपको मुझे हर मुमकिन कोशिश करनी है, आज से लेकर जो गुजर के छोड़ दीजिए, हो गया सो हो गया, अपने ऊपर तरस ना खाएं, बल्कि अपने आप को मुबारक दें कि अभी आप और मैं जिंदा है, अभी भी वक्त है, अभी भी कुछ नहीं गुजरा। पिछली ज़िंदगी पे शर्मिंदगी और अपने आप को पेश कर देना अल्लाह के आगे, उसके ऊपर कलमे माफ़ी फिरवा देती है और उसके बाद अगली ज़िंदगी में अल्लाह ताला खैर दे देता है। ठीक है, तो चलिए डायरेक्ट शुरू करते हैं, बुक पे खोल लीजिए, पेज नंबर 9 है, और जन्नत वाजिब करने वाले आमाल में से पहला टॉपिक जो हम पढ़ने वाले हैं वो है ज़ुबान और शर्मगाह की हिफाजत। अब मैं और आप तो ये बात नहीं कह सकते, लेकिन किसने कही, जिसने आपको मुझे ये दीन दिलवाया, जिसके नाम का कलमा पढ़ते हैं, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम ने अगर कोई बात कही है तो उसके अंदर यकीनन बहुत बड़ी खैर होगी। तो हदीस आपके सामने है, हज़रत साहल बिन साद रज़ी अल्लाह अन्हु बयान करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो मुझे इस चीज़ की ज़मानत दे जो इसके दोनों जबड़ों के दरमियान, यानी मुराद क्या है, जबड़े ये होते हैं ना जॉज, मुराद यह है कि इसके अंदर यानी ज़ुबान, और दूसरी जो दोनों टांगों के दरमियान है यानी शर्मगा, मैं इसे जन्नत की ज़मानत देता हूँ। ये बुखारी की रिवायत है 64-74, किताबु रिकाक है, बाब है हिफ्ज़ुल लिसान। इतनी बड़ी बात नबी सल्लल्लाहु अलैहि वसल्लम ख़ुद से नहीं कह सकते, ज़रा से इस पे गौर कीजिएगा, इतनी बड़ी बात कि अगर तुम मुझे अपनी इन दो चीज़ों की गवाही दे दो या इसकी तुम सही इस्तेमाल करोगे तो मैं तुम्हें जन्नत में दाखले की खुशखबरी सुना देता हूँ, और क्या चाहिए, ज़रा सा सोचिए इसके बारे में। और आप देखिए कि ये वो चीज़ें हैं कि जो इंसान की ज़िंदगी में خیر لے کر آتی ہیں. پھر اسی میں ایک اور حدیث ہمارے سامنے ہے. حدیث کیا ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا, جو شخص اللہ اور یوم آخرت پر ایمان رکھتا ہے وہ خیر کی بات کہے یا پھر خاموش رہے. ابو داؤد کی روایت ہے 5154, کتاب الادب ہے. اس کو پڑھتے ہی تو میرے ذہن میں انگلش کا ایک جملہ آ گیا جو اکثر لوگ بولتے ہیں, اس کا ترجمہ کیا ہے یا خلاصہ کیا ہے؟ صرف اس وقت بولو جب تمہارے پاس خاموشی سے زیادہ خوبصورت لفظ ہو. سمجھ آئی؟ جب تک آپ کے پاس خاموش رہنے سے خوبصورت عمل نہ ہو تو مت بولیں. کیونکہ وہ کہتے ہیں نا کہ بولنا اگر چاندی ہے تو چپ رہنا سونا ہے. نجا من سمت. انسان کے حسن میں, یعنی جو چیز انسان کے بیوٹیفائی کرتی ہے نا, ایک چیز خاموشی ہے. آپ خود دیکھ لیں, کوئی شخص جب تک بولتا نہیں ہے کتنا باروب لگتا ہے, وہ کس ایکسنٹ سے تعلق رکھتا ہے, وہ پڑھا لکھا ہے, وہ ان پڑھ ہے, وہ کم جانتا ہے, الحمدللہ کسی کو نہیں پتہ لگتا. ادھر وہ بولے گا, کئی دفعہ اتنی خوبصورت شکل, بولنے کے انداز میں خوبصورتی نہیں ہے, بھداپن لگے گا. اور اپوزٹ بھی ہے, عام سے چہرے, عام سی شکلیں خوبصورت ہو جاتی ہیں جب کوئی اچھے طریقے سے بات کر رہا ہوتا. پھر دوسری بات آپ دیکھیے کہ بولیں تو کس طرح بولتے ہیں, اچھا بولتے ہیں کہ خوبصورت بولتے ہیں. آپ دیکھیے کہ زبان ہی وہ چیز ہے جس سے جھوٹ بولا جاتا, غیبت کی جاتی ہے, بہتان, چغل خوری, گالی گلوچ, دھوکے, فریب, جھوٹی قسمیں, کسی کی بے ادبی کی جائے تو زبان سے کی جاتی ہے. برے اخلاق زبان ہی سے موسٹلی سرزد ہوتے ہیں. اور باقی سب کچھ, یعنی غیر محرم سے محبت بھری باتیں کرنا, کسی اور کی بیوی کے ساتھ راہ و رسم بڑھانا, اس کو آپ جس حد تک آگے لے جائیے یہ سب کچھ زبان سے متعلق ہے. بلکہ یہاں یہ بھی یاد رکھیے گا, منافقت کی جو چار مشہور علامت اللہ کے نبی نے حدیث میں دی اور آپ سب کو بتاؤں گی, ان میں سے تین زبان سے. بات کرے تو جھوٹ بولے, کہاں سے بولے گا؟ زبان سے. لڑائی ہو جائے تو گلم گلوچ کرے, کہاں سے کرے گا؟ وعدہ کرے تو خلاف کرے, زبان سے. صرف ایک امانت میں خیانت الگ رہ جاتی ہے, تو کیا پتہ چلا کہ اس زبان کی بڑی حفاظت کی ضرورت ہے. یہ بہت ضروری ہے, کم بولیں, بچ جائیں گے. کوئی آپ کو دنیا کے کسی بازار میں رسوا کر ہی نہیں سکتا, کوئی آپ کے لفظ نہیں پکڑ سکتا. گھروں میں ہر وقت یہی جنگیں چل رہی ہوتی ہیں, اس نے یہ کہا, میں نے یہ کہا, میری یہ مراد تھی, اس کی یہ مراد, یا صفائیاں پیش کر رہے ہوتے ہیں, یا ہم دوسروں کے اوپر گلے شکوے رکھ رہے ہوتے ہیں. تو اس کے بارے میں اپنے آپ کو ہمیشہ سے رکھیے کہ میں نے اپنے آپ کو زیادہ چپ رکھنے کی عادت ڈالنی ہے اور کم بولنا ہے. پھر اسی طرح سے آپ دیکھیے کہ اسی میں آپ کو ایک اور حدیث بھی نبی صلی اللہ علیہ وسلم کی مل رہی ہے, ابو داؤد 5154 ہے. من کان یومن باللہ والیوم الاخر فلیقل خیرن او لیسمت. جو شخص اللہ اور یوم آخرت پر ایمان رکھتا ہے وہ خیر کی بات کہے یا پھر خاموش رہے. یہ بھی کتاب الادب کی روایت ہے. اور سورت قاف, کاف نہیں کہف نہیں, قاف, اس کی آیت نمبر 18 تو بندے کی زبان بند کر دیتی ہے. ما یلفظ من قول الا لدیہ رقیب عتید. انسان منہ سے کوئی لفظ نہیں نکال پاتا مگر اس کے پاس نگہبان فرشتہ اس کی بات لکھنے کے لیے تیار ہو جاتا ہے. خوف نہیں آ رہا؟ دیکھیے, اگر میں آپ سے کہوں کہ آپ کی ریکارڈنگ ہو رہی ہے, میں نے تو بیسیوں بار دیکھی ہے یہ چیز, کوئی بات, کوئی ایگریمنٹ, کوئی کمٹمنٹ, کہا جائے کہ اچھا یہ جو ہم بات کر رہے ہیں اس کو ریکارڈ کر لیتے ہیں, گگی بن جاتی ہے. نہیں نہیں نہیں, ریکارڈ نہیں کرنا. ریکارڈنگ سے ہمیں خوف آتا ہے تو نہ کریں, اللہ کے پاس تو ریکارڈنگ ہو رہی ہے نا. ہمیشہ یہ اپنے لیے ٹپ لکھ لیں, جیسے وہ نیٹ کی زبان سے بولیں, اٹس بینگ ریکارڈڈ. ایئرپورٹس پہ لکھا ہوتا ہے, جگہ جگہ آپ پڑھیں نا تو سائن لگے ہوتے ہیں, انگلش اردو میں بھی, یہاں بھی ہوں گے شاید, کہ لائیو ویڈیوز بن رہی ہیں, کیمراز آن ہیں, کیمرے کی آنکھ آپ کو دیکھ رہی ہے, कोई भी चीज़ कहीं रख के छोड़ देंगे, आपको नहीं पता चलेगा, दूसरों को पता चल जाएगा, तो क्या पता चला कि अपने लिए एक टिप लिखिए फिर। अब हमें सोल्यूशन भी तो लेना ना। ज़ुबान का इस्तेमाल गलत कैसे रुकेगा? जब आप और मैं ये सोचेंगे, मेरी रिकॉर्डिंग हो रही है, ये रीप्ले होगी क़यामत के दिन, और छोटी से छोटी और बड़ी से बड़ी बात रिकॉर्ड हो रही है। इंसान कहेगा ना, माली हासिल किताबी, ये कैसी किताब है? ला युगादिरु सगीरतन वला कबीरतन इल्ला अक्साहु। सूरत कहाँ है कुरान में? आप 15वां पारा खोलें, आपको मिल जाएगी। असल बात यह है कि हम बग़ैर सोचे बोलते हैं, और इतना दुख किसी को। आज अभी मैं एक हदीस पढ़ रही थी, अबू ज़र गफ़ारी हज़रत बिलाल के पास खड़े थे किसी बात पे। देखिए, उनकी नीयतें बुरी नहीं होती थी, लेकिन मुंह से जब बात निकल ही जाती है ना, तो बंदा कुछ ना कुछ कम बोल ही देता है। मैं आपको हदीस पढ़ के सुना देती हूँ, जिससे आपको इस बात का एहसास होगा, ये मेरे आपके अपने अमल के लिए है। जब तक मैं और आप अपने ऊपर खुद गवाह नहीं बनेंगे, बात नहीं बनेगी। एक मरतबा खालिद बिन वलीद, अब्दुर्रहमान बिन औफ, अबू ज़र गफ़ारी और बिलाल रज़ी अल्लाह अन्हु अजमाइन, सारे बड़े लोग हैं, ये बड़े बड़े लोग हैं, हम जैसे लोग नहीं थे। ये इनमें से अक्सर तो वैसे ही साबिकून अव्वलून हैं, अशरे मुबशरा। ये सब बैठे थे, आपस में गुफ्तगू कर रहे थे कि किसी बात के जवाब में अबू ज़र ने कहा, ये काम ऐसे करना चाहिए, कोई राय दे दी। जवाब में हज़रत बिलाल ने कहा, नहीं, ऐसे नहीं करना चाहिए। अबू ज़र ने कहा, अल्लाह अकबर कबीरा या इब्ने सौदा, बस ये दो लफ्ज़ हैं, या इब्ने सौदा, ओ काले इंसान के बेटे, यानी या काली माँ के बेटे या काले बाप के बेटे। इबन जो कह दिया तो किसी का भी होगा, मेरी बात को गलत कहते हो। बस हज़रत बिलाल गुस्से की हालत में उठे और नबी सल्लल्लाहु अलैहि वसल्लम को अबू ज़र की शिकायत की। आप सल्लल्लाहु अलैहि वसल्लम ये सुनकर सख्त बरहम हुए। इधर हज़रत अबू ज़र भी आपके दरबार में हाजिर हो गए, आपने उनकी तरफ बिल्कुल तवज्जो न फरमाई, यानी गुस्से का इजहार किया। हज़रत गफ़ारी के तो दिल पर क़यामत टूट पड़ी, बोल उठे, मआरदुका अनिल अशियाई बलगा का या रसूलुल्लाह, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, यकीनन मेरी किसी वजह से आपका दिल दुखा है। यानी क्या हो गया आपको? जैसे हम किसी को अपने से रूठा हुआ या ज़रा उसकी टोन चेंज हुआ देखे तो हम कहते हैं, क्या बात है, खैर है, कोई दिल में बात है, कोई गुस्सा है। आपने इन्हें देखकर फरमाया, अंतल्लज़ी तुग़य्यिरु बिलालन बिउम्मिही इन्नका इमरौफ़ी का जाहिलिया। ए अबू ज़र, तुमने बिलाल रज़ी अल्लाह अन्हो को इनकी माँ की वजह से हार दिलाई है, तुम्हारे अंदर जाहिलियत की सी खसलत है। हज़रत अबू ज़र ये सुनकर रोने लगे, कहने लगे, अल्लाह के रसूल, अल्लाह से मेरी इस ख़ता पर मग़फ़रत तलब कर दीजिए। फिर मस्जिद से रोते हुए निकल गए। रास्ते में उन्होंने हज़रत बिलाल को जाते हुए देखा तो इनके रास्ते में अपना चेहरा ज़मीन पर रख दिया, जहाँ चल रहे थे जाके ज़मीन पर चेहरा रखा। कहने लगे, बिलाल रदी अल्लाह अन्हो, अल्लाह की कसम, मैं अपना चेहरा मट्टी से इस वक़्त तक नहीं उठाऊँगा जब तक आप अपना पाँव रख कर इसके ऊपर से ना गुजर जाए, यानी मेरे चेहरे पर पाँव रखें। अल्लाह अकबर। और ये कहें कि तुम मुअज़्ज़ज़ हो और मैं घटिया हूँ, यानी अपने बारे में कहते हैं कि मतलब मुझे घटिया बोलें और अपने आप को मुअज़्ज़ज़ बोलें। हज़रत बिलाल ये देख कर रोने लगे, कहने लगे, अब जुमला सुनिए, अल्लाह की कसम, मैं उस चेहरे पर कैसे पाँव रखूँ, सोच भी नहीं सकता, जो चेहरा सिर्फ अल्लाह के आगे सजदा रेज होता, कि मैं तो तुम्हारे मुँह पर पाँव नहीं रख सकता। फिर वो दोनों खड़े हुए और एक दूसरे को गले मिले और राजी हो गए। आज हम में से कितने लोग हैं जो दूसरों के साथ बीसियों दफ़ा बुरा सलूक कर चुके हैं और घर की मेड्स को जहन में ले आए, अपने से छोटों को, बड़ों के साथ हम बड़े जी जी करते हैं, लेकिन मजाल है कभी इनसे माजरत की हो? कितने लोग हैं जो जानबूझकर दूसरों का मजाक उड़ाते हैं, इनके दिल जख्मी करते हैं, बच्चों के मजाकिया नाम रख कर इन्हें रुलाते हैं, लेकिन फिर भी नादिम या शर्मिंदा होकर इनसे माफ़ी नहीं मांगते। याद रखिए कि गलती हर इंसान से होती है, लेकिन गलती पर इंसान इतराया नहीं करते, गलती पर माफ़ी मांगने से इज्जत कम नहीं होती। بلکہ اللہ کئی گنا اس کے اندر عزت بڑھاتا ہے. تو آئیے آج ہم سب اپنے آپ سے ایک عہد کرتے ہیں. نمبر ایک, کسی کا دل نہیں دکھاؤں گی. اگر کبھی کسی کو میری یا ہماری وجہ سے تکلیف پہنچی تو بلا جھجک اس سے معافی مانگ لوں گی. نیت کرتے ہیں, الحمدللہ. اور یہ روایت جو ہے یہ بخاری کی ہے, آپ اس کا ڈیٹیلز بھی لکھ سکتے ہیں ابن اساکر جلد 6 میں صفحہ 244 پہ, اور باہر کے عرب بک ہے جس میں چھپی بھی ہے, اور کتاب الایمان میں آپ دیکھ سکتے ہیں, 31 نمبر حدیث ہے. تو اپنے سے نیت کیجئے کبھی کسی کو حقیر نہیں جاننا. ٹھیک ہے, کرتے ہیں نیت. اب یہاں اپنے اوپر لیجئے, یہاں زبان تک تو بات کر لی ہم نے, اب اگلی حدیث میں جو اسی ٹاپک میں ہمارے پاس موجود ہے, شرمگاہ کی بات ہے, پرائیویٹ پارٹس. جس طرح زبان چھری ہے نا, تو پرائیویٹ پارٹ جو ہے نا یہ آ رہی ہے, وہ تلوار سے بھی سخت ہے. اس کو بچانا ہے برائی سے. یاد رکھیے کہ شرمگاہ کی حفاظت سے کیا مراد ہے, بدکاری سے بچائیے. قرآن میں ہے یغض من ابصارہم و یحفظ فروجہم, شرمگاہ کی حفاظت کرو. کسی نے مجھ سے سوال کیا اس سے کیا مراد ہے, تو میں نے کہا کہ زنا اور قربات زنا سے اس کو بچا لو. یہی ہے, لوور یور گیز, آنکھیں جھک گئیں تو شرمگاہ خود ہی دب جائے گی. تو اس میں یاد رکھیے سب کچھ ہے, زنا بدکاری تو ہے ہی ہے, اس میں ہوموسیکشولیٹی بھی ہے, لیزبینزم بھی ہے, خود سے فائدہ اٹھانا بھی ہے, حرام طریقوں سے بچانا ہے, اپنی بیوی کے علاوہ کسی اور عورت کے ساتھ ایسا کوئی تصور بھی کرنا, یہ سب کچھ اس میں آتا ہے. اس کے لیے نبی صلی اللہ علیہ وسلم نے جو حدیث میں بات کہی تھی وہ سن لیجئے. آپ نے فرمایا, نوجوانوں کے پاس سے آپ گزرے تو آپ نے فرمایا, اے نوجوانوں کے گروہ, تم میں سے جسے نکاح کی طاقت ہو اسے نکاح کرنا چاہیے, کیونکہ نکاح نظر کو جھکانے والا اور شرمگاہ کو محفوظ رکھنے والا ہے. جو بخاری کی روایت ہے 5065 کتاب النکاح, اور مسلم میں 1400. تو یاد رکھیے جنہوں نے اپنی شرمگاہوں کی حفاظت نہ کی پھر انہوں نے دنیا بھی خراب کی اور آخرت بھی. یہ بھی یاد رکھیے کیسے کام کرنے والوں کی صرف آخرت نہیں خراب ہوتی بلکہ ان کی دنیا بھی خراب ہوتی ہے. تو ہم نے کیا بات سیکھی ہے, دو چیزوں سے بچنا, آپ نے میں نے, اور وہ دو چیزیں کیا ہیں, شرمگاہ اور زبان کی حفاظت. ٹھیک ہے, چلیے اگلے پہ چلتے ہیں, فضول گفتگو سے اجتناب. دیکھیے پہلی میں تو سراسر زبان کی حفاظت تھی نا, اب اس میں یہ سیکنڈ ٹاپک جو ہے فضول گفتگو سے اجتناب, اس سے کیا پتہ چلتا ہے, بولنا ہی کم ہے. بولیں, کون کہتا نہ بولیں, لیکن اتنا خوبصورت اتنا نپا تلا بولیں کیسے ہے, ذرا سا اس حدیث کو ہم پڑھ لیتے ہیں. کیونکہ فضول گفتگو سے اجتناب کے لیے پہلی روایت ہمارے سامنے جو ہے وہ حضرت عبداللہ بن عمر سے ہے, نبی صلی اللہ علیہ وسلم نے فرمایا, بلکہ یہ روایت آپ نے یاد کرنی ہے, آج کے ہوم ورک میں اس کو لکھیے, اور کل جب آپ کا شروع میں چھوٹا سیشن ہوگا تو اس میں آپ اس کو دہرائیں گے. پڑھ کے آئیے, یاد کیجئے میرے ساتھ دہرائیں, من سمتا نجا, من جس نے سمتا خاموشی اختیار کی نجا وہ نجات پا گیا. یہ حدیث دوسرے رنگ سے بھی ہے, نجا کا لفظ پہلے, نجا من سمتا, بات ایک ہی ہے. یہ جو روایت آپ سے شیئر کی ہے یہ ترمذی کی 660 ہے, کتاب صفت القیامہ میں ہے. ٹھیک ہے, تو کیا پتہ چلا, خاموش رہنا ہے. دوسری روایت دیکھیے اسی کے اندر جو آ رہی ہے, عبداللہ بن بسر سے روایت ہے, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایسے شخص کے لیے خوشخبری ہے جو اپنی زبان کا مالک ہے, یعنی اسے غلط استعمال سے روکنے کی قدرت رکھتا ہے, جس کا گھر اسے کافی ہے, اور جب اپنے گناہوں کی شامت سے گھبرا کر رو پڑا. حسن درجے کی روایت ہے صحیح الجامع الصغیر 3929 نمبر کی, تبرانی میں بھی موجود ہے. تین چیزیں ہیں, ذرا سا ان کو ہائی لائٹ کریں. پہلی بات ہے اپنی یہ زبان کے آپ مالک ہو. لکھیے ذرا اپنے آپ سے ایک سوال, کیا میں اپنی زبان کی مالک ہوں یا میری زبان میری مالک ہے؟ دونوں کو لکھیے, فرق بتاتی ہوں. کیا میں زبان کی مالک ہوں؟ اگر آپ زبان کی مالک ہیں تو زبان کس کے حکم پہ چلے گی؟ آپ کے حکم پہ چلے گی. اور اگر آپ اپنی زبان کے مالک ہیں تو کیا ہوگا؟ زبان کا جو دل کرے گا بولے گی اور آپ سے وہی بلوائے گی. تو کون سی سورہ ٹھیک ہے, پہلی کہ دوسری؟ پہلی ٹھیک ہے. ہم نے اپنی زبان کو قابو میں رکھنا ہے, نہ کہ زبان کے قابو میں آنا ہے. ٹھیک ہے, پھر اب دیکھیے, جس کا گھر اس کو کافی ہو. کس کو کہا جا رہا ہے؟ مرد کو. تو جہاں عورتیں کہتی ہیں نہیں ہمیں گھر میں رکھیں گے تو ہمارے اوپر پابندی ہے, ہاں. اور تیسری بات ہے, گناہوں کی شام سے گھبرا کرو. پڑا خود سے سوال کیجئے, اس کے نیچے لکھیے محاسبے کے نقطے. کیا میں اپنی زبان کی مالک ہوں یا زبان میری مالک ہے؟ کیا میں اکثر خاموش رہتی ہوں؟ کیا مجھے گھر میں رہنے میں مزہ آتا ہے یا باہر گھومنے پھرنے میں؟ اور کیا میں اپنے گناہوں کی شامت سے گھبراتی ہوں؟ اللہ تعالیٰ آپ کو مجھے اس کی توفیق دے. اگلی روایت دیکھیے, حضرت عقبہ بن عامر سے کہتے ہیں کہ میں نے عرض کیا اللہ کے رسول, نجات کیا چیز ہے, یعنی نجات کا سبب کیا ہے؟ یہ کون پوچھے گا جس کو فکر لگی ہوئی ہے نجات پانے کی؟ تو آپ نے فرمایا, ام سک علیک لسانک, ہر خلاف شرع بات کرنے سے اپنی زبان کی حفاظت کر. دوسرا, والیسا کا بیتک, اور تیرا گھر تجھے کافی ہو, یعنی گھر میں بیٹھا رہے, زیادہ نہ گھوما کر, پسندیدہ ہی نہیں ایون مردوں کے لیے. بلا وجہ بازاروں میں روڈز پہ جانا, پان چھا لیا ہے, دوستوں میں بیٹھے ہیں, سڑکوں کے کنارے ہیں, گلیوں پہ ہیں, چراہوں پہ ہیں, کوئی چوپالوں پہ بیٹھے ہیں, پسندیدہ ہی نہیں ہے. اچھے مرد گھر سے کام پہ جاتے ہیں, مسجد جاتے ہیں, اور اپنے جائز کاموں کے لیے رشتہ داروں سے ملنا اور ضروریات کو پورا کرنے کے لیے جاتے ہیں. تو عورتوں کے لیے تو یہ بات پھر اس سے بھی بڑھ کے ہوگی. تیسرا, آپ نے فرمایا, وب کی علا خطیتک, اور اپنے گناہوں کو یاد کر کے اور ان پر نادم ہو کر ان پر رویا کر, ہوگا کیا تو نجات پا جائے گا. یہ صحیح ترمذی کی روایت ہے 2406, اور یہ چیز کتاب الزہد میں ہے. اور حقیقت ہے یہ زہد کا درجہ ہو سکتا ہے ورنہ نہیں. اور ترغیب میں بھی 2741 نمبر کی روایت ہے. تو پھر کیا پتہ چلا آپ کو مجھے, آپ نے میں نے اپنی حفاظت کرنی ہے. تھوڑا سا چھوڑ دے, کتنا بولتی ہوں. چلیے یہ فضول گفتگو پہ تھوڑی سی بات کرتے ہیں. دیکھیں عربی زبان میں اس کو کہتے ہیں سرسرا, انگلش میں کہتے ہیں ٹاکیٹو ہونا, ٹو بی ٹاکیٹو یا ٹاکیٹیونیس, اور اردو میں تو آپ اس کو کہتے ہیں باتونی پن. لکھیے اپنے لیے چند کٹھن سوال, بڑے مشکل ہیں مجھے پتہ ہے. اپنا محاسبہ ہم نہیں کریں گے نا تو پھر دوسرے ہمارا کریں گے. کیا میں بہت بولتی ہوں یا کم بولتی ہوں؟ دوسری بات, جب میں کسی سے فون پہ 15 منٹ بات کرتی ہوں, اس میں سے دوسرا کتنے منٹ بات کر رہا ہوتا ہے اور میں کتنے منٹ؟ یعنی آپ اس کو ایسے بھی لکھ سکتے ہیں, زیادہ وقت میں بول رہی ہوتی ہوں کہ سن رہی ہوتی ہوں. آپ کہیں گے ہمیں کیا پتا, تو ریکارڈ کر لیجئے. اگلا سوال آج کے ٹو دی پوائنٹ, جس کو کہنا چاہیے فی زمانہ حساب کا ہے, وہ کہ جب میں کسی کو آڈیو میسج چھوڑتی ہوں, اسپیشلی آج کل آپ دیکھیے واٹس ایپ ہے, اور بھی طریقے ہوں گے, تو میرا میسج کتنا لمبا ہوتا ہے؟ اگلا نقطہ لکھیے, یہ سارے آپ کے چیک لسٹ بنے گی انشاءاللہ, اور یہ آپ کا میرا آئینہ. دنیا میں کوئی آپ کو یہ باتیں نہیں بتائے گا, یہ یاد رکھیے. لوگ گھر جا کر باتیں کریں گے, پیٹھ پیچھے سے کریں گے, لوگ آپ کی ریپوٹیشن بنا لیں گے, آپ کا فون لیں گے ہی نہیں, آپ سے بات ہی نہیں کریں گے کیونکہ ہم بزی ہیں, یہ بات بہت لمبی کرتے ہیں. لیکن آپ کو منہ پہ کوئی نہیں کہے گا. یہ صرف اللہ کی کتاب اور نبی کی حدیث میں یہ خوبی موجود ہے کہ آپ کو مجھے آئینے میں کھڑا کر دیں. چلیے اپنے لیے پھر نوٹ کیجئے, کوشش کرنی ہم نے, کچھ مشکل نہیں. اگر آپ بہت بولتے تھے تو کیا ہوا, اب بہت سننا شروع کر دیں. کیسے علاج, پہلے دیکھیے اس پہ بھی باتیں ہوتی ہیں. ابھی یہ ہمارا دین و دنیا کورس آ رہا ہے اگلے ہفتے سے, اس میں اس پہ بھی بات ہونی ہے. ایک دن میں نے, آپ نے جب تک اپنے کردار کو سجا سنوار نہیں لینا میں نے نہیں جانا یہاں سے. دیکھیے ایک جملہ لکھ لیں, سائڈ پوائنٹ ہے, جنت کا جو اصل حسن ہے نا, وہ وہاں کی نہریں, وہاں کے باغ, وہاں کے درخت نہیں ہیں. وہ تو دنیا میں بھی بڑے پیارے پیارے ہیں. جنت کا سب سے خوبصورت کردار وہ انسان ہے جو جنت میں بسایا جائے گا. اب دنیا میں کچھ چیزیں ہمیں اچھی نہیں لگتی, اور فطرت سے جو چیزیں ہٹی ہوتی ہیں کسی کو اچھی نہیں لگتی. یعنی بہت باتیں سننا کسی کو اچھا نہیں لگتا, بہت اونچی کو بولتا ہے تو کسی کو اچھا نہیں لگے گا, بہت تیز 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 بولتا ہے اچھا نہیں لگے گا, اور بہت ہی گنگن کرتا ہے تو کسی کو نہیں اچھا لگے گا. نارمل ریلیکس. اس کا یہ بھی نہیں ہوتا کہ بولے ہی نہ, یہ بھی نہیں ٹھیک. ٹھیک ہے, تو جنت کے شہری بننے کا کرائیٹیرین ہے. آپ نے دنیا میں بھی دیکھا ہوگا, ادھر پاکستان میں بھی مجھے لگتا ہے یقیناً ایسی چیزیں ہیں. کچھ جگہیں, کچھ کمیونٹیز اتنی پوش ہوتی ہیں کہ وہاں جانے سے پہلے آپ کو ایک خاص کردار شو کرنا پڑتا ہے. مثلا آپ وہاں جائیں گے تو رات 8 بجے کے بعد ہارن نہیں بلائیں گے, آپ اپنے گھر میں 8 بجے کے بعد ویکیوم کلینر نہیں کریں گے, آپ اگر نیچے فلور اوپر میں کوئی اوپر نیچے کے رہتے ہیں تو تھپ تھپ پاؤں نہیں رکھیں گے, آپ کے بچے شور نہیں کریں گے. یہ مہذب دنیا کی کہانی ہے. تو جب دنیا میں آپ ایک دوسرے کا اتنا خیال رکھیں تو کیا جنت میں ہم ایک دوسرے کو بدر کریں؟ کبھی آپ نے سوچا؟ اگر ایک بندہ چلا جائے نا جنت میں, بد زبانی والا, تانے دینے والا, غیبت کرنے والا یا بہت لمبی باتیں کرنے والا, وہ جنت کا سارا حسن ختم ہوگا. قرآن میں بار بار کیوں آتا ہے لا یسمعون فیہا لاغیہ, اور ایک جگہ کیا آتا ہے ولا تسمعون فیہا لغواً ولا تاثیما. آپ اچھے خوش موڈ میں جاتے ہیں شادی میں, بڑا انتظار تھا, خوشی تھی, آپ گئے, کوئی ایک بندہ آپ کو کڑوا جملہ بول دیتا ہے, نیگیٹو کچھ بھی, آپ پہ ریمارک ہی دے دیتا ہے, کیسی لگ رہی ہیں آپ, کیسی ہو گئیں, موٹی ہو گئیں, پتلی ہو گئیں, بڑی ہو گئیں, آپ کا سارا فنکشن خراب نہیں ہو جاتا؟ تو آپ نے میں نے اپنے آپ کو چیک کرنا ہے. ٹھیک ہے, دوسرا عمل کا اس میں اپنا نقطہ لکھیے جس پہ کام کرنا ہے. اپنے ساتھ رہنے والوں سے پوچھئے آپ میرے بارے میں کیا رائے رکھتے ہیں, کیا میں زیادہ بولتی ہوں, کم بولتی ہوں, اچھا بولتی ہوں یا برا, یا جو بھی اے ٹو زی. اس طریقے سے چھوٹی چھوٹی باتیں اپنی دوسروں سے پوچھئے, آپ کو پتہ کیا ہوگا, جو آخرت میں نامہ اعمال کھلنا ہے نا, وہاں تو بن رہا ہے, وہ دنیا میں کھل جائے گا. یہاں کھلے گا تو ہم بچت کر لیں گے. وی کین ان ڈو اٹ, وی کین ڈیلیٹ, وہاں جا کر نہیں کھلیں گے. اور یاد رکھیے زبان چھری سے بھی تیز ہے. اسی زبان سے کلمہ پڑھتا ہے بندہ, لا الہ الا اللہ. 2-3 دن پہلے ایک سسٹر نے کلمہ پڑھا تو میں اس دن سے ہی ان کی بات سوچ رہی ہوں کہ یہی زبان ہے نا, صرف ایک لا الہ الا اللہ کا گواہی ہے نا, محمد رسول اللہ. زندگی میں کتنا بڑا چینج آ جاتا ہے, اور ہم نے چونکہ بچپن سے پڑھا ہوا ہے تو ہمیں اس کی کوئی قدر ہی نہیں ہے. ٹھیک ہے, چلیے یہاں تک کوئی بات, سوال جواب, کوئی بات کہنا چاہیں تو پوچھیے, کوئی کوسچن اس سے متعلق یا کوئی فیلنگ, تو آپ کا حق ہے کیونکہ آگے ٹاپک چینج ہو رہا ہے. دیکھیے کہ کسی نے تو نہیں مجبور کیا نا کہ آپ, مثال ایک اسکول ہے اس میں جاب کریں, آپ خود گئے, آپ نے ریزیومیٹ دی, انٹرویوز ہوئے, پھر آپ نے اس جاب کو ایکسیپٹ کر لیا. لیکن جب آپ نے ایکسیپٹ کر لیا تو اس کے بعد تو وہ آپ سے مانگیں گے نا کام, بس یہی بات. دین میں داخل کرنے میں کوئی زبردستی نہیں ہے, لیکن جب اسلام میں آ گئے تو رولز اینڈ ریگولیشن تو ماننے ہی ہیں. یہ تو ایسی ہے جیسے کوئی کسی کو مجبور نہیں کرتا کہ آپ اپنی بیٹی یا بہن کا رشتہ کر دیں فلاں مرد سے, مرضی سے, پوری آزادی ہے, رائے کے ساتھ نکاح ہوا, شادی ہوئی, لڑکی نے قبول کیا. اب شادی کے بعد کہے کہ کیوں میں آپ کی خدمت کروں, آپ کی بات کیوں مانوں, یہی چیز مرد کے لیے. تو سادی سی بات ہے کہ ہم نے دین میں آنے کے بعد اللہ کے دین کو ماننا ہے. ٹھیک ہے, چلے اب آگے کا ٹاپک جو ہے نا, یہ تھوڑا سا اور بھی سینسٹیو ہے. لیکن کیا آج سارا دن آپ کو یہ زبان سے متعلق اور شرمگاہ سے متعلق باتیں یاد رہیں گی؟ میں نے زیادہ شرمگاہ پہ بات نہیں کی, آگے پھر آئیں گی, لیکن زبان سیدھی کر لیتے ہیں, باقی چیزوں کو ساتھ ساتھ دیکھ لیں گے انشاءاللہ. لغو باتیں نہیں کرنی, ولگر بات نہیں کرنی, اور اس میں سب کچھ آ جائے گا. ٹھیک ہے, اب اگلا ٹاپک دیکھیے, خفیہ اور اعلانیہ. اللہ سے ڈرنا نمبر ایک, میانہ روی اختیار کرنا ٹو, اور عدل کرنا ये तीन अमल हम अब अगली जितनी हदीसें पढ़ेंगे उसके अंदर देखेंगे कि हमने अपने आप को अल्लाह के खौफ के साथ ज़िंदा रखना है, दरमियाने रवि में रखना है, क्योंकि एक हदीस में बाज़ दफ़ा एक से ज़ायद चीज़ें होती हैं, तो ये जो टॉपिक्स बने हुए हैं ये बड़े खूबसूरत हैं, ये इसी मतलब है। आइए देखिए, हज़रत अनस रज़ी अल्लाह अन्हो से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फ़रमाया, सलासुन मुंजियातुन खशियतुल्लाहि फ़िस्सिर्रि वलानिया वलकस्दु फ़िलफ़क्रि वलग़िना वलअदलु फ़िलग़दबी वर्रिदा। तीन काम निजात देने वाले हैं। कौन कौन से? नंबर एक, खुफिया और ऐलानिया। मुराद क्या है? तन्हाई में और लोगों में, दोनों सूरतों में अल्लाह ताला से डरना, फ़कीरी और अमीरी हर हाल में मियाना रवि इख्तियार करना, और गदब और रज़ा हर हाल में अदल और इंसाफ से काम लेना। ये भी सिलसिला सहीहा में 1802 नंबर की हदीस है, हसन दर्जे की है, जामे सगीर में 3039। आप कहेंगे किताबों के नामों से क्या होता है? बहुत फ़र्क पड़ता है। आज दीन में यही काम करने का है कि जिसने कहा क्या कहा इस तसव्वुर को ख़त्म कीजिए। ये दुआ कीजिए कि अल्लाह हमें अल्लाह की और रसूल की बात करने की तौफीक दे, इसके अलावा तीसरी बात ना हो। अब ज़रा से इस पे गौर करते हैं, क्योंकि हम आपको हदीस अपने सोच के साथ पढ़ रहे हैं। पहली बात देखिए कि खुफिया और ऐलानिया, अल्लाह से डरना, कल तक तन्हाई में भी अल्लाह से डरना नस्बतन आसान था, आज मुश्किल हो गया। देखिए कल का दौर ले लीजिए, कोई सिनेमा घर जाता, नाइट क्लब में जाता, चार लोगों को खबर होती ना, कितने बदनाम थे वो मर्द, कोठे पे जाते हैं, तवायफों के पास जाते हैं, गंदी फिल्में लाकर घर में अगर माँ बाप छुपा भी देते थे और ये कहते थे ये बच्चों के देखने वाली नहीं, तो इंतज़ार करते थे ना कि बच्चे सो जाएं, सारे सो जाएं तो हम वो गंदी फिल्म देखें, जो जिस तरह बच्चों के लिए नाजायज़ है वैसे ही माँ बाप के लिए भी नाजायज़ है। कोई वीडियो दुनिया में अडल्ट ओनली नहीं होती, लेकिन एक फिक्र थी, घर में एक ही टीवी होता था और अमूमन लाउंज में होता था, सारे बच्चे सोएंगे और क्या धड़का नहीं लगा रहता होगा कोई बच्चा उठ के ना आ जाए, घर में कोई बुज़ुर्ग है, बुज़ुर्ग तो वैसे ही रातों को उठते रहते हैं। आज उस बच्चे के लिए भी उतना ही आसान है जितना कल बाप के लिए आसान था। ये फ़ोन मेरे हाथ में, मैं इधर बैठी हूँ, अल्लाह ना करे मुझे कभी इसकी तौफीक हो, मैं कुरान पढ़ा रही हूँ, आपसे कौन सबक सुना है, और मैं अपने कम फ़ोन पर कुछ भी खोलूँ, मेरे सामने स्क्रीन रखी हुई है, मैं अपने लैपटॉप से जो मर्ज़ी देखूँ, आज मुश्किल है। अल्लाह ने सहाबा किराम को आजमाया था, सूरत मायदा में आता है कि शिकार मना है अहराम की हालत में, तो जब सहाबा किराम ने हुदैबिया के सफ़र में अहराम बांधे हुए थे तो करीब करीब से शिकार होके गुजरते थे, कब वही डरेगा, मैं यखाफ़हु बिलग़ैब, वो उनके शिकार इर्द गिर्द फिरते थे, हमारे गुनाह इर्द गिर्द फिरते हैं, इस आँख को बंद करना पड़ेगा, इस कान को रोकना है, और ये देखिए हाथ, ये क्या चिट चैट। पहले एक लड़की लड़के को लव लेटर लिखती थी और वो लेटर पहुँचाना कैसे ये भी एक मरहला था, और वही लेटर अब्बा जी के हाथ आ जाता था, कोई कबूतर नहीं है जो जाके आपके लवर को या आपके बिलवेट को आपका खत दे। आज कितना आसान है, मिनट मिनट की चैटिंग होती है आज मंगेतर्स में, और जिनकी दोस्तियाँ वो तो अपनी होंगी, शोहर बीवी हो सकता है गुस्से वाली मैसेज करते हो एक दूसरे को, ये ले आना तो वो क्यों नहीं लाए, आए क्यों नहीं, और सारा रोमांस और जो वो गैर महरमों में हो रहा है, और ये जो आपके बड़े बड़े बिलबोर्ड्स कहते हैं कि आप सारी रात बातें ही करते जाएं, अनलिमिटेड पैकेज, रात के फ्री पैकेज, क्यों ये भी अनलिमिटेड है, ये भी फ्री है, मा यल्फिज़ु मिन क़ौलिन इल्ला लदैहि रक़ीबुन अतीत। याद रखिए अल्लाह के नबी की एक हदीस से पता चलता है, वो शख्स जो दूसरों में तो बहुत अच्छे काम करे क़यामत के दिन फिर भी जहन्नुम में होगा, तो पूछा जाएगा तुम यहाँ कैसे आ गए, तो कहेगा मैं अकेले में गलत काम करता था, बांध लें खुद को, मुश्किल है आज। आपने सूरत अलराफ में अगर वाक़या पढ़ा हो मछली वालों का, जिन्होंने मछलियाँ पकड़ी और फिर हुक्म बदल दिया, कुरान क्या कहता है, आती थी मछलियाँ शुर्रान शुर्रान, उछल उछल के बाहर आ रही थी, किसी भी सोसाइटी में हराम का उछल उछल के आना आजमाइश होती है, और आज ये हराम गली गली है, तो अपने आप को खुद बांधे, आप अपने बच्चों पे कैद नहीं लगा सकते। आप अपने यंग बेटों को घर में कैद करके आप उनके सर पे नहीं बैठ सकते। आप घर में भी बैठे हैं, आपको नहीं पता आपका बच्चा क्या कर रहा है। आप कुरान क्लास में बैठे हैं, आपको नहीं पता आपकी बच्ची क्या कर रही है। बिलीव मी, अंदर अंदर हज़रत यूसुफ़ के अंदर अल्लाह का खौफ थे ना, तो कह अल्लाह मुझे इन औरतों के चुंगड़ से बचाकर जेल में भेज दें, मुझसे ये इनके नाज अंदाज नहीं देखे जाते। अपने बच्चों की तरबियत ऐसी करें। आप हैं कि नहीं? अब्बू घर पे नहीं, अम्मी घर पे नहीं। कई बच्चे इंतज़ार करते थे पहले अम्मी अब्बू घर से जाएं फिर फिल्म देखें, तो अम्मी अब्बू चले जाते हैं, अम्मी अब्बू का रब तो उधर ही होता है ना। फिर आप देखिए कि ये चीज़ बच्चों में पैदा कीजिए, अपने अंदर भी कीजिए। अल्लाह को बड़ी आर आती है उस बंदे पे जो दूसरों को देखकर तो गुनाह छोड़ दे, लेकिन अल्लाह ताला को देखकर उस गुनाह को ना छोड़े। करते हैं नियत। चलिए सवाल लिखें इस अमल पे। हर जो भी टॉपिक डिस्कस होगा ना, उसके साथ मुहासबे के नुक्ते होंगे। क्या मैं अकेले में अल्लाह से डरती हूँ? क्या कभी नफ्स की रग़बत पर मैं गलत चीज़ें देखने तो नहीं लग जाती? क्या मैं गलती से ही सही कुछ चीज़ें सुनने तो नहीं लग जाती? और जब पता लग जाता है इसमें हराम चीज़ है, गलत चीज़ है, तो क्या होश आते ही, समझ आते ही मैं उसको पीछे कर देती हूँ? देखिए, बाज़ लोग भूलते हैं फिर कुछ भोले बन जाते हैं। जितना ज़्यादा इस पे गौर करेंगे आपको दिल खुलेगा आपका इंशाल्लाह। गोल बनाइए, अगर मुझे लोगों का डर है तो अल्लाह का क्यों नहीं? इसके लिए नियत करनी है इंशाल्लाह। फिर दूसरी चीज़ देखिए, जो इस अगला अब अगला अमल है, इसको 1 2 3 जो भी एक टॉपिक के अंडर आते हैं तो उसको ABC कर लिया करें, ताकि आपकी चेकलिस्ट बड़ी आराम से बन जाए। फ़कीरी और अमीरी हर हाल में मैं अनारवी इख्तियार करना। जी, ये क्या मसला है? देखिए, आज का सबसे बड़ा मसला जो है ना, हमारे अपने मुल्कों में मैंने जो चीज़ ऑब्ज़र्व की है, अमीर अमीर तर और गरीब गरीब तर है। अमीर कहते हैं फ्रॉन्ट करो, शो करो, एक्सपोजर 5 से 1000 से तो ऊपर का जोड़ा शुरू होता है, और जब सिल के आपके घर आता है तो 10 हज़ार का बिल बन चुका होता है। गरीब बेचारे आज भी मोटे रेशमी में भी धूप में खड़े काम कर रहे हैं, और आप पतली लॉन पहन कर AC में भी पंखा झल रहे हैं। हाय, बड़ी गर्मी बड़ी गर्मी है कि नहीं? आप खर्च करने जाते हैं अपनी ज़ात पे, पता ही नहीं चलता आपको 20-25 हज़ार का बिल बन जाता है। 2 ही 3 जोड़े तो लिए थे जी, यस मैम देख लीजिए ये। और जब मासी को देना होता है या ज़कात के माल की चीज़ें ख़रीदनी है तो कहते हैं लेने देने वाले को मोटे कपड़े ला दो। है ना ये कहानी? अल्लाह को नहीं पसंद। यहाँ अगर इस मौजू को जिसके ऊपर मेरी इस वक्त नज़रें गौर से देखें ना, तो इसको अपने ऊपर लीजिए। हर बंदे के हाथ में कभी बहुत पैसे होते हैं, कभी नहीं भी होते हैं। आप ये मत सोचिए कि अरबपति लोग जो उनके पास हर वक्त पैसे होते हैं। मैंने देखा लोगों की जेब में $20 भी नहीं होते, और गाड़ियाँ और घर के बाहर इतनी बड़ी तख्तियाँ, क्योंकि किस्तों में गया माल गया। बड़े बड़े कारोबारी लोग हैं, घर में खर्चा देने को नहीं होते क्योंकि सारे इन्वेस्ट कर दिया। बल्कि जो जॉब करते हैं या जिनको पता है एक लिमिटेड अमाउंट आनी है, वो पूरे महीने को मैनेज करके रखे होते हैं पैसे। अमीरों के पास कोई नहीं होते पैसे, उनके पास सिर्फ स्टेटमेंट्स में होते हैं या प्रॉपर्टीज़ में नाम पे लिखे होते हैं। अपने ऊपर लीजिए और लिखिए, बल्कि मैं यहाँ आपको चंद नुक्ते देती हूँ, आप लिखिए। अगर आपको किसी भी जायज़ हलाल जगह से, चले बच्चियों पे नज़र रख के कहती हूँ, 10 हज़ार रुपये मिल जाए तो कैसे खर्च करेंगी? और आप जो सिस्टर्स हैं, जो बड़ी औरतें हैं, घरेलू ख़वातीन, आप ज़रा से पैसे बढ़ा लें, क्योंकि 10 तो आपके लिए बहुत थोड़े हैं। अगर आपको किसी भी जगह से, मैं नहीं कहती आपका बॉन्ड निकले, आपको प्राइज़ मिले, कुछ भी खुशी में मियाँ नहीं पकड़ा दिया आपको, अगर आपको 50 हज़ार रुपये मिल जाएँ तो आप उसको कैसे इस्तेमाल करेंगी? ये आपका सवाल है, आपने ख़ुद से जवाब देना है इसका। और अगर कोई मर्द, कोई करोड़पति अरबपति, तो भैया अगर आपको कहीं से 1 करोड़ रुपया मिल गया तो क्या करेंगे? मैंने अक्सर जब लोगों से ये सवाल किया तो कहते सारा अल्लाह के रास्ते में दे देंगे, तो मैं कहती हूँ आज जो है वो दे दिए, आज जो है वो दे दिया आपने। अगर आज आपने 10 लाख में से नहीं सारा दिया, तो कल 1 करोड़ में से तो आपकी चीखें निकल जानी है। याद रखे एक जुमला लिख रहे, जितना माल ज़्यादा होता है उतना दिल तंग होता है, क्लॉग आ जाता है। अमीरों को देख लिए, गरीबों को देखे, वो अपनी सारी जमा पूंजी उठाकर दे देंगे अल्लाह मालिक है, और अमीर जमा तफरीकों में पड़े रहेंगे कि अभी तो अगले साल ये खर्चा, उसके बाद ये बच्चों की शादियाँ, ये वो है, इल्ला माशाल्लाह। ना अमीर सारे बुरे हैं ना गरीब सारे अच्छे हैं, अमीरों में अमीर भी बड़े खूबसूरत है, वो उस्माने गनी है, और गरीबों में कई गरीब भी बड़े कंजूस हैं। तो आप अपने ऊपर लें, जब मेरे पास खुले पैसे होते हैं तो मैं अमूमन कहाँ खर्च करती हूँ। मसलन आप में से कोई एक, मैं नहीं कहती मेरे अब जुमले पे अमल करके जाएं, लेकिन अगर आप बाज़ार जाती हैं, आपकी जेब में कितने पैसे होते हैं सोचिए, अपना लिख लें खुद ही। आज के दौर में पाकिस्तान में एक औरत जब शॉपिंग करती है या कहीं भी जाती है, उसके पर्स में कितने पैसे होते हैं? क्या वो सारे पैसे खर्च करके आती हूँ? ये लिखिए सवाल। क्या मैं अक्सर उधार में तो नहीं पड़ी होती? किसी का मैंने देना तो नहीं होता? और साथ वालों से ज़रा 1,000 देना, 500 देना, अभी देती अभी देती हूँ। फिर अगला सवाल यहाँ लिखिए, महीने के आखिर में मेरी क्या हालत होती है? याद रखिए, बेहतरीन बेहतरीन तरीके से मनी मैनेजमेंट क्या है, शुरू महीना है कि आखिर महीना है, एक जैसा होना चाहिए। वो हदीस याद होगी, आप सिर्फ ऐसे ही लिखना चाहे ना थोड़ी सी उसकी बात, कि खुश्क साली थी, सब जगह खुश्की थी, एक शख्स ने बादलों में से आवाज़ सुनी कि हुक्म दिया जा रहा है बादलों को कि इसकी फलानन फलां के खेत पे जाके बरसो। उसने देखा बादल चलना शुरू हुआ, थोड़ी दूर जाकर एक खेत पे बरसना लगा, इर्द गिर्द खुश्की है, सिर्फ उस खेत में बरस रहा है, और एक नाले के ज़रिए पानी वहाँ पहुँच गया, जो भी हदीस की डिस्क्रिप्शन है। उसको तजस्सुस हुआ कि आखिर ये कौन बंदा है? तो उस पे फिर अल्लाह के नबी ने फरमाया जो उस बात में थी, कि एक आदमी वहाँ आया तो उसने कहा ये तुम्हारा बाग है, क्या नाम है? वही नाम था जो ऊपर बादलों में था। कहा तुम्हारा क्या अमल है? सबका खेत खुश्क है, तुम पे बारिश हो रही है। कहने का कोई ख़ास नहीं, बस जब इस खेत की फसल आती है तो तीन हिस्सों में बांटता हूँ, पहली अपनी बीवी बच्चे रिश्तेदार सबकी ज़रूरियात पे, यानी ज़रूरियात पूरी करता हूँ, दूसरा हिस्सा जो है वो मैं आगे से बीज के लिए संभाल लेता हूँ अगले साल की फसल, तीसरा मैं दे देता हूँ अल्लाह के रस्तों में। अब वो किसको देना है, मिस्कीन को कि रिश्तेदार को? कहने का बस अल्लाह को तेरी ये बांट पसंद आ गई। आज अगर हमारे पैसे वाले लोग इस उसूल पे अमल कर ले तो हमारे ख़ानदान में एक भूखा नंगा ना रहे। बाहर हम बड़े बड़े चंदे और डोनेशनें देते हैं, लेकिन हमारे अपने ख़ानदान के रिश्तेदारों के घर हो सकता है गोश्त पके हुए महीनों गुजर चुके हों, इल्ला माशाल्लाह। तो हमेशा मुरव्वत पे रहिए, बीच में रहिए, ठीक है? फिर अगला सवाल करें कि क्या अक्सर मेरे पास पैसे होते हैं कि मैं पैसों की कमी का शिकार होती हूँ? और स्पेशली बच्चियों को, अपने घर की बच्चियाँ, चाहे आपके शौहर करोड़ों कमा रहे हैं ना, उनको हाथ खींच के खर्च करना सीखें। मैं कई ऐसी मिसालें आपको दे सकती हूँ, सिर्फ घर इसलिए टूटे कि लड़की बड़ी लखलोट थी, माँ बाप की लाडली कह लें जिसकी थी, जो आते डली हुई थी, वो मर्द नहीं बर्दाश्त कर सका। और जिस उम्र में अमूमन शादियाँ होती हैं, लड़कों के पास पैसे कोई नहीं होते, ये तो अम्मा अब्बा जाके गज बज के शादियाँ कर आते हैं ना, और इतने जेवर डालते हैं, वो लड़का तो हो सकता है हक मेहर के पैसे ना दे, क्योंकि उसका कैरियर नहीं। अभी तो बेचारे ने, जैसे बच्ची को खाना नहीं सही पकाना आता, इस तरह लड़के की जेब में पैसे कोई नहीं होते, वो बाप ही डालता है उसके जेब में कि जा बेटा बीवी को जाके आइसक्रीम खिला ला। तो हर एक जगह तो ऐसा नहीं चलता। अपने आप को हमेशा हर जगह खुश रखें। कुछ लोग कहते हैं कि औरत सुई की तरह होनी चाहिए, मोटे में से भी गुजर जाए बारीक में से भी गुजर जाए, तंगी तरशी ज़िंदगी में आती है, ये कोई लाड नहीं है कि आप कहें जी कि मैं तो स्पॉइल्ड हूँ और मैंने ऐसे ही रहना है। फिर आप देखिए, गज़ब और रज़ा हर हाल में अदल से इंसाफ से कायम, ये अब सी पॉइंट है इस हदीस का, इसको भी समझिएगा। हम सब के ऊपर मुख्तलिफ कैफियात आती हैं, कभी हम किसी से गुस्से में होते हैं, नाराज़ हैं, खूब गुस्सा आया हुआ, और कभी हम बड़े खुश होते हैं। दोनों हालतों में क्या इंसाफ की बात करती हूँ? थोड़ा सा समझाऊँ, कुछ लोग इमोशनल होते हैं, अच्छे हुए तो इतने अच्छे, तारीफ़ों के पुल सब के ला के ज़मीन से आसमान पे उतार चढ़ा देंगे किसी को, वो आम बंदा होता है उसकी तारीफ़ें कर करके उसको बहुत ऊपर ले जाएंगे। और इसके बरक्स क्या होगा दूसरी तरफ, आप सब जानते हैं, जब ज़रा सा जोश टूटा तो उसको पकड़ के ज़मीन के अंदर दबाना चाहेंगे। हमेशा बी मॉडरेटेड, दरमियाने रहिए। آپ کی کسی سے بنی کسی سے نہیں بنی آپ کی نصیب ہے اس کے نصیب ہے، آپ اس کے بارے میں بہت لمبی چوڑی باتیں نہ کریں۔ تو ضرورت کس بات کی ہے، ہم اپنا جائزہ لیں اور اس چیز کو دیکھیں کہ کیا ہم سب جو باتیں یہاں سن سیکھ رہے ہیں ہمارے عمل کی ہے۔ آپ کو کبھی بھی قرآن پڑھتے ہوئے یہ احساس ہوا کہ ان چیزوں کی مجھے ضرورت نہیں تھی؟ نہیں ہوا ہوگا نا۔ آپ کوئی بات کرنا چاہیں تو کر لیں، کوئی سوال کوئی بات، فائدہ ہوا آپ کو آنے کا؟ آج آپ کی بکس تھوڑی لیٹ آئی ہیں، ہمیں اس چیز کا احساس ہے، لیکن اللہ کا حکم تھا۔ آپ کو تو یہ بکس بہت مشکل سے آتی ہیں، کہاں سے کہاں سے کہاں، تو اس کی وجہ سے ہمارا پچھلا سیشن لمبا ہوتا گیا اور یہ چھوٹا ہو گیا، لیکن کل سے ہم پورے پھر اس کو، یعنی اس کمی کو پورا کریں گے، پورے 11 بجے سے لے کر پورے 1 بجے تک اس کو لیں گے۔ آج سمجھے کہ ہمارا آدھا لیسن ہوئے، لیکن کوئی بات نہیں، باتیں تو پوری ہیں نا۔ انشاءاللہ زندگی رہی تو کل ملیں گے، اپنی اور دوستوں کو بتائیے۔ آپ کو لگتا ہے جو باتیں ہو رہی ہیں اس کی ضرورت ہے؟ دورہ قرآن کے بعد اب یہ تو نہیں ہو گیا کہ اب تو کچھ سننے کی سیکھنے کی ضرورت ہی نہیں ہے، ایسا نہیں ہے نا۔ اپنی اپنی دوستوں کو، اپنے ساتھیوں کو دعوت دیجیے۔ یہ بہت بڑی نعمت ہوتی ہے کہ اگر انسان کو کوئی نیکی کا موقع مل جائے اور پھر وہ اس سے فائدہ بھی اٹھا لے۔ ہم دنیا میں ہر کام وقت سے پہلے کرنے کے لیے تیار ہیں، لیکن نیکیوں میں ہم پیچھے کیوں ہوتے ہیں؟ اللہ تعالیٰ ہمارے لیے آسان کریں۔ جزاک اللہ خیر۔ یہ جتنے میں نے پوائنٹس لکھائے ہیں آپ نے اس کو الگ سے نوٹ کرنا ہے، اپنا جائزہ لینا ہے۔ آپ دیکھیے گا ان چند دنوں میں آپ کی شخصیت کھل کے سامنے آ جائے گی اور آپ کا فائدہ، کوئی نہ کرے صرف سن بھی لے، برکت تو مل ہی جائے گی، لیکن برکت نہیں ہدایت بھی لینی ہے اور اپنی زندگی میں اس کی بہتری بھی لے کے آنی ہے۔ جزاک اللہ خیر۔ سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک۔ ربنا تقبل منا انک انت السمیع العلیم، و تب علینا انک انت التواب الرحیم۔ وصلی اللہ تعالی خیر خلقہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین، آمین۔ السلام علیکم و رحمۃ اللہ وبرکاتہ۔